नमस्कार, कार्यक्रम बदलिन्दो नेपालमा तपाईँलाई स्वागत छ। म सुफल काफले समसामयिक विषयवस्तु र घटनाक्रमका बारेमा सम्बन्धित क्षेत्रका विज्ञ तथा सरकारवालासित कुराकानी गर्ने यो कार्यक्रम हरेक आइतबार, सोमबार, बुधबार र शुक्रबार बिहान 8 बजेको नेपाल खबरपछि उज्यालो रेडियो नेटवर्कबाट प्रसारण हुन्छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न एफएम स्टेशनमा उज्यालो मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com संसारभर सुन्न सकिन्छ। आइतबार अर्थात आजको कार्यक्रममा हामी समसामयिक राजनीतिक विषयवस्तुमाथि छलफल गर्छौं। लोकतन्त्र स्थापना भएको भोलि 11 वर्ष पुग्दैछ। 2062-63 तत्कालीन संसदवादी दल र द्वन्द्वरत माओवादीले संयुक्त रूपमा गरेको दोस्रो जनआन्दोलनबाट निरंकुश राजतन्त्रको अन्त्य भएको थियो र हामी विधिवत रूपमा गणतन्त्रमा प्रवेश गरेका थियौं। तर लोकतन्त्र पुनर्वहाली भएको 11 वर्ष बितिसक्दा पनि यो व्यवस्था संस्थागत हुने गरी ठोस काम हुन सकेको छैन। दुई पटक संविधान सभाको चुनाव गरेर जारी गरिएको संविधान पनि विवादमा परेको छ। 2074 माघ 8 गतेभित्र 3 तहको चुनाव गर्नुपर्ने अभिभारा दलहरूमा छ, तर उनीहरू त्यो जिम्मेवारी प्रति त्यति धेरै गम्भीर भएको पाइँदैन। लोकतन्त्रको मूल्य र मान्यतालाई आत्मसात गर्नुपर्ने र यसलाई स्थापित गराउन भगीरथ प्रयत्न गर्नुपर्ने राजनीतिक दल तथा तिनका नेता सत्ता केन्द्रित राजनीतिमा मात्र लागेका कारण लोकतान्त्रिक आन्दोलनमा लागेका कतिपय चिन्तित पनि बनेका छन्। लोकतन्त्रकै विपक्षमा रहेकाहरूले हालीमुहाली गर्न पाउने तर यो व्यवस्थाका लागि रगत बगाएकाहरू भने उपेक्षामा परेका छन्। यो स्थितिलाई लोकतान्त्रिक आन्दोलनमा लागेकाहरूले कसरी लिएका छन् त? आजको कार्यक्रममा हामी यसै बारेमा कुराकानी गर्दैछौ। कुराकानीका लागि मसित हुनुहुन्छ 2062-63 आन्दोलनमा सक्रियतापूर्वक सहभागी हुनुभएका मानवाधिकार कर्मी कृष्ण पहाड़ी। पहाड़ीजी, स्वागत छ तपाईँलाई कार्यक्रममा।
हस्, धन्यवाद।
सन्चै हुनुहुन्छ?
ठिकै छ भन्नु पर्यो।
केमा व्यस्त हिजो आज?
म व्यस्त भनेको म अल्छी पनि छुइनँ, खाली पनि छुइनँ, त्यस्तो धेरै व्यस्त पनि छुइनँ, तर म संस्थापक सभापति रहेको मानवाधिकार तथा शान्ति समाजको अभियानलाई म मद्दत गर्दैछु।
त्यही अभियानमै व्यस्त?
अभियान त अभियानमै व्यस्त छ। पछिल्लो चरणमा हेर्नु भने त 10 वटा अभियान सञ्चालन गरेको छ। एक पहिलो अभियान छ, सर्वाधिक महत्वपूर्ण लाग्छ मलाई, कि लागु औषध र लागु पदार्थको दुरुपयोग अथवा चाहिँ मदिराको दुर्व्यसन विरूद्धको अभियान। म त्यसको डिटेल व्याख्या नगरौं। दोस्रो युद्ध निषेध शान्ति विशेष भन्ने अभियान छ शान्ति समाजको। त्यसमा चाहिँ हामी भारत र पाकिस्तान बीच कुनै हालतमा युद्ध हुनुहुँदैन, भारत र चीन बीच पनि युद्ध हुनुहुँदैन। नेपालले पुलको काम गर्नुपर्छ, तोड्ने होइन, यी दुईटा देशलाई जोड्ने काम गर्नुपर्छ भन्नेमा युद्ध निषेध शान्ति विशेषको विशेष अभियान चलिरहेको छ। तेस्रो भन्नुहुन्छ भने हामीले प्रेस स्वतन्त्रता, सद्भाव र राष्ट्रिय स्वाभिमान भनेर वृहत आन्दोलन शुरू गरेका छौं, अभियान शुरू गरेका छौं। स्वतन्त्रताको एउटा सीमा हुन्छ, घृणात्मक अभिव्यक्तिलाई अभिव्यक्ति स्वतन्त्रता भन्न मिल्दैन। हिटलरको ऊर्जाको स्रोत घृणा थियो नि, नबिर्सिनु होला, ऊर्जा थियो हिटलरमा, प्रचण्ड र अपार ऊर्जा थियो, तर त्यो ऊर्जाको आधार एउटा जाति विशेष विरुद्धको घृणा थियो। त्यसले द्वितीय विश्वयुद्ध निम्ति आयो र नरसंहार मचायो, लाखौं मानिसहरू मारिए, करोड़ौं मानिसहरू विस्थापित भए। नेपालमा त्यो घृणाको खेती तीव्र भएको छ र दुर्भाग्यवश मानवाधिकार आन्दोलनकै नाममा, नागरिक समाजकै नाममा केही व्यक्तिहरू घृणात्मक अभिव्यक्तिलाई अभिव्यक्ति स्वतन्त्रता भनेर व्याख्या गर्ने कुचेष्टा गरिरहेका छन्। देश विखण्डनको कुरा, जाति र धर्मलाई गाली गर्ने कुरा अभिव्यक्ति स्वतन्त्रतामा पर्दैन, त्यो मानवता विरुद्धको अपराध हो। त्यसकारण म स्मरण गराउँदैछु देशभरि, यो अपराध हो है, खबरदार भन्ने कुरामा। देश विभाजनको नारा मलाई स्वीकार्य छैन। त्यसकारणले तेस्रो चौथो अभियानको कुरा गर्नुहुन्छ भने हामीले सुशासन र पारदर्शिताको अभियान सञ्चालन गरेको छ शान्ति समाजले। म आफै गएको थिएँ 10 जना शीर्ष नेताहरू, प्रधानमन्त्री सभामुखकोमा, उपराष्ट्रपतिज्यूकोमा, डेलिगेसनमा, अरूमा शान्ति समाजको साथीहरू जानुभयो, लगभग 44 जनासँग, यो 2 जना मन्त्री थपिनु अगाडि, त्यो मन्त्रीमण्डलका 29 जना हरेक मन्त्रीसँग साथीहरूले छलफल गर्नुभयो। सुशासन र पारदर्शिताको लागि नयाँ अभियान शुरू भयो। अहिले हामी सैद्धान्तिक चरणमा छौँ, किनभने लोकतन्त्रको भविष्य चाहिँ सुशासन र पारदर्शितामा नै निर्भर गर्छ। र म सर्वप्रथम त अब लोकतन्त्र दिवसको पूर्व सन्ध्या
म सोध्दै थिएँ तपाईँलाई, अब भोलि त हामीले 11 दिवस पनि मनाइरहेछौँ, यो दिवसको सन्दर्भमा 11 वर्ष अगाडि तपाईँ राजनीतिक आन्दोलनमा जसरी सहभागी हुनुभएको थियो त्यसरी त सहभागी हुनुभएको छैन नि भन्ने सन्दर्भ निकाल्नको लागि मैले चाहिँ तपाईँको व्यस्तता बुझ्न खोजेको थिएँ।
म फेरि पनि भनौँ कि मैले बारम्बार भनेको, त्यो अभूतपूर्व असाधारण अद्भुत जनआन्दोलन थियो 62-63। त्यसरी म ती महान शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दछु। घाइतेहरू अझै पनि कतिपय स्वास्थ्य लाभ भइसक्नु भएको छैन अघि, उहाँहरूको बारेमा राज्यले विचार गर्नुपर्छ, अझै पनि हेर्नुपर्छ। र ती महान जनता, ती जनताको त्याग र तपस्याको कारणले यो परिवर्तन सम्भव भएको हो। हाम्रो काम त बिउ छर्ने थियो, तपाईँलाई थाहा छ माघ 19 पछिको दिनमा मौनता थियो, राजनीतिक दलहरूले आह्वान गर्ने सभाहरूमा मानिसहरू सहय पनि राख्दैनन् भन्ने गुनासो थियो। त्यो मौनतालाई हामीले तोड्यौँ, हामीले गिरफ्तारी दियौँ, नागरिक आन्दोलनको जन्म भयो। एजेन्डा चाहिँ हाम्रो रह्यो, सात दल र तत्कालीन विद्रोही माओवादीलाई मिलाउने कुरामा नै हाम्रो योगदान रह्यो। हामी हिंसाको सदैव विरुद्धमा रह्यौँ, तर हिंसा छोडेर चाहिँ बहुलवादमा आउने अथवा भनौँ लोकतान्त्रिक गणतन्त्रमा आउनुहोस् माओवादीलाई हामीले आह्वान गर्यौँ। सात दललाई यो थोत्रो मकिएको संवैधानिक राजतन्त्रको आवरणलाई फ्याँक्नुहोस्, यो मुहबाट मुक्त हुनुहोस् हामीले भन्यौँ। आज सानो भए पनि मनमा सन्तोष चाहिँ के छ भने एजेन्डा चाहिँ हाम्रो छ। हेर्नुहोस् 62-63 को त्यो अभूतपूर्व जनआन्दोलनले नेपालमा दुई तब्काको भविष्यलाई समाप्त गरिदियो। एक निरङ्कुशताको भविष्य, निरङ्कुश राजतन्त्रको निमित्यान्नै पारिदियो। त्यसपछि संविधान सभा भयो, गणतन्त्रमा देश गयो, जानै पर्थ्यो लोकतान्त्रिक गणतन्त्रमा। अधिनायकवादको या चाहिँ निर्दलीयपनको कुनै भविष्य छैन भन्ने सन्देश स्थापित गर्यो। तर कमजोर छैन यो लोकतन्त्र, मानिसहरू भन्छन् नि लोकतन्त्र जान्छ, राजतन्त्र पुनर्स्थापना हुन्छ भन्ने। बुद्धिविलास गर्ने र विचारको खेती गर्ने अधिकार सबैलाई छ, कसै कसैले मनोरञ्जनको रूपमा लिनुहुन्छ त्यो उहाँहरूको स्वतन्त्रता हो। तर के नबिर्सिनुहोस् भने त्यो जनआन्दोलन एक दिनमा भएको थिएन। उदाहरणको लागि चाहिँ त्यो जनआन्दोलन जुन भयो 62-63 को त्यसले 12 बुँदे सहमतिलाई अनुमोदन गरेको थियो, सात दल र माओवादी बीच भएको,
जुन भारतमा भएको भनिन्छ,
मतलब भारतमा भएको भनिन्छ अघि ठाउँ जहाँसुकै भए पनि नेपाली पात्रहरूको बीचमा भयो। अहिलेलाई यति मात्रै बुझौँ अघि अन्तर्राष्ट्रिय
12 बुँदे भनिसकेपछि
अब भारतको समर्थन थियो, किन लुकाएर किन कुरा गर्थ्यो, भारतको समर्थन नभएको त्यो त्यसरी अगाडि बढ्दै बढ्दैन थियो। अघि चिर्दैछौँ हामी समस्याहरूलाई, चिर्दै समाधानको मार्गमा पनि हामी जाँदैछौँ। कठोर स्थिति थियो, एकातिर माओवादी आतंकवादी भनिएर जंगल जंगल भागेको अवस्था थियो, भड्किएको अवस्था, एकातिर सात दल भ्रष्ट र असक्षम भनेर ज्ञानेन्द्रले खेद्नु भएको थियो। दुवै एक्लै एक्लै लड्दाखेरि उहाँहरू आफू समाप्त हुने दिशामा जाँदै हुनुहुन्थ्यो। त्यो बीचमा नागरिक आन्दोलनको अभ्युदय भयो, जसको नेतृत्व डाक्टर देवेन्द्रराज पाण्डे म लगायतका साथीहरूले हामीले गऱ्यौँ। त्यो लेभलको सक्रियता सधैँ किन सम्भव हुँदैन भने त्यो बेला विधि थिएन, संविधान थिएन, है लोकतन्त्र थिएन। आज त विभिन्न अवयवहरू छन्, राज्यका पूर्जाहरू छन्, निर्वाचनको कुरामा हामी पछि आउला। त्यो बेलामा हामी चट्टान जस्तो अगाडि नै दुईटा आह्वान लिएर आयौँ कि तपाईँहरू मिल्नुहोस्, मिल्ला तर स्वतन्त्रतालाई केन्द्रबिन्दुमा राख्नुहोस्, जनताको समृद्धि र उत्थानलाई केन्द्रबिन्दुमा राख्नुहोस् भन्ने कुरा। र हाम्रो कुरा तत्कालीन सात दल काङ्ग्रेस एमाले लगायत र माओवादीहरूले त्यसै सुनेको होइन, हाम्रो पछाडि हजारौं नागरिकहरूको समर्थन देखियो आमसभाबाट। हामीले चुनौती दियौँ साई सत्तालाई, आन्दोलन आजैदेखि सुरु गरौँ, ल तपाईँको निषेधित क्षेत्र हामी तोड्छौँ सांकेतिक रूपमा। हाम्रो गिरफ्तारी भयो तर धेरै लामो समय थुन्न सकेनन्, पहिलोपटक त म 145 दिन जेलमा परेँ होइन। यसरी नागरिक आन्दोलनको अभ्युदय भयो, त्यो नागरिक आन्दोलनले एजेन्डा स्थापित गर्यो, सामाजिक रूपान्तरणको एजेन्डा, समावेशीको एजेन्डा, अघि राज्य पुनर्संरचनाका एजेन्डा, केन्द्रबिन्दुमा जनता र देश र मानव अधिकार र स्वतन्त्रता भनेपछि लाखौं नागरिकले त्यसलाई समर्थन गरेपछि हजारौं जुलुसहरूमा सहभागी हुन थालेपछि आमसभामा ती एजेन्डा अरूले ग्रहण गर्दै गए। त्यसको आधार चाहिँ जनताको त्यो बल थियो, त्यसैले जनताको त्यो बलबाट, शहीदहरूको त्यो त्यागबाट स्थापना भएको लोकतन्त्र फाल्ने कसैले आँट गर्दैन। फाल्ने आँट गर्यो भने उनीहरूको राजनीतिक भविष्य या कुनै अरू निकायमा बसेकाको भविष्य समाप्त हुन्छ, म यो कुरामा ढुक्क छु।
अहिले तपाईँ अब सक्रिय नदेखिनुको कारण यही हो, अब लोकतन्त्र बलियो भयो भन्ने आभास हो,
त्यो पनि होइन। कुरो के हो भने जब जब सङ्कट गहिरिन्छ हाम्रो भूमिका हामीले निर्वाह गर्ने हो, नभए सिकर्मीको काम सिकर्मीले गर्नुपर्छ, डकर्मीको काम डकर्मीले गर्नुपर्छ। किन
भन्दा बेला बेलामा चाहिँ पत्रपत्र मिडियाहरूमा अनि अरू नागरिक स्तरबाट पनि नागरिक समाज कहाँ गयो अहिले आवश्यकता छ भन्ने कुराहरू बेला बेलामा उठिरहन्छ
छ। तर मेरो त परिकल्पना र प्रतिबद्धता कठोर छ भन्ने यहाँहरूले भन्नुहुन्छ, मैले परिकल्पना गरेको नागरिक समाज सत्तामा जाँदैन, त्यो राजनीतिक समाजभन्दा भिन्न हो। तर त्यसले देशलाई सङ्कट परेको बेला, लोकतन्त्रलाई सङ्कट परेको बेला राजनीतिक समाजसँग सहकार्य गर्छ। सामान्यतया संसारको अरू ठाउँमा राजनीतिक समाजसँग सहकार्य हुँदैन नि नागरिक समाजको, नागरिक समाज राजनीतिक समाजको विकल्प भएर आएको पनि कति ठाउँमा देखिएको छ, चुनाव लडेर जितेर पनि आएका छन्। म नागरिक समाजलाई राजनीतिक समाजको विकल्प बनाउने पक्षको विरोधी हो, किनभने त्यो मान्यताको विरोधमा हो। हामी आफू पनि स्वच्छ हुनुपर्छ विचारले पनि, त्यो विचार भनेको नागरिक समाजको काँधमा बन्दुक राखेर पड्काउन पाइँदैन, नागरिक समाजको काँधमा चढेर सत्तामा जाने कुरा गर्न पाइँदैन। सत्तामा जानुहुन्छ भने कि दल खोल्नुहोस् कि भक्का दलमा लाग्नुहोस्, चुनाव लड्नुहोस्, जनताबाट अनुमोदित भएर जानुहोस्। नभए नागरिक समाज भनेको खबरदारी र पहरेदारी गर्ने चाहिँ वाचडग हो, राजनीतिक समाजलाई नियन्त्रण गर्ने, छाडा हुन नदिने, अघि भ्रष्टाचार लगायतका मुद्दाहरूमा पनि नागरिक समाज अगाडि आउँछ नि बिस्तारै बिस्तारै पछाडि, त यो नागरिक समाज भनेको सत्तामा पनि जाँदैन तर अहिले संविधान छ, अब चुनाव हुने प्रक्रियामा छ, मधेसको कुरा सम्बोधन हुनुपर्छ, मिलाउनुपर्छ, मिल्ला मिल्दै जान्छ, सत्तामा साझेदारी पनि गर्दै जानुपर्छ। हामी तोड्ने होइन जोड्ने कुराको पक्षपाती, हामी भड्काउने होइन मिलाउने कुराको पक्षपाती। त्यसैले यो बुझ्नुहोस् कि यो परिवर्तनको स्वामित्वमा जुन नागरिक आन्दोलन थियो भनेर तपाईँ भन्नुहुन्छ, तीनटा तत्कालीन सात दल होइन माओवादी पछाडि बसेर उसले गरेको कुरा बाह्र बुधेको जगमै भएको हो, र नागरिक आन्दोलन जुन थियो एउटा हिस्साको नेतृत्व हामीले गर्यौं, हामी राजनीतिक समाजसँग त्यो सहकार्य संकटको बेलामा फेरि पनि गर्छौं, तर राजनीतिक समाज र हाम्रा सीमाहरू छन्, त्यो सीमालाई हामी नाग्दैनौं, त्यसैले हामी प्रतिद्वन्दी पनि होइनौं, उहाँहरूको पुच्छर पनि होइनौं। अघि हामी स्वतन्त्र र स्वाभिमान नागरिक समाज भनेको आफ्नै बलमा आफ्नै पैसामा जनताकै पैसामा बाह्य सहयोग नलिकन चल्ने त्यो जमात हो, यसको व्याख्या पछि गरौँला। त अहिले विकृतिहरू छन्, विसङ्गतिहरू छन्, त्यसको विरुद्ध लड्नुपर्छ तर यो संक्रमणकाल अन्त्य होस् भन्ने हाम्रो चाहना हो। जस्तो पहिलो विकृति चाहिँ जुन जनआन्दोलन दमन गर्ने दोषीहरू हुन् तिनीहरूलाई पुरस्कृत गर्दै गए त्यसपछिका सत्ताहरूले, अनि यो व्यवस्थाको भविष्य कसरी लम्बिन्छ? तपाईँले आशा निराशाको कुरा भन्नुभयो भने त्यो दोषीले त त्यो जनआन्दोलनलाई गलतै साबित गर्ने प्रयत्न गर्छ। जस्तो उदाहरणको लागि म नाम त नभनौँ, यो सरकारको एकजना उप प्रधानमन्त्री हुनुहुन्छ कमल थापाजी, अब नाम पनि आयो अघि, उहाँले बारम्बार के आरोप लाउनुभयो भने र तत्कालीन पूर्व युवराज चाहिँ मतलब पारसाजीहरूले पटक पटक भन्नुभयो नागरिक आन्दोलनको नाममा करोडौँ रुपियाँको खोलो बगेको मैले सुनेको छु भनेर ज्ञानेन्द्रले इन्टरभ्यू दिनुभयो, तत्कालीन राजा ज्ञानेन्द्रले कमल थापाजीहरूले 80 करोड आएको छ भनेर भन्नुभयो। आन्दोलन जनताको, त्यो त जनतालाई गाली गरे हो नि, आज उहाँहरू मन्त्री हुनुहुन्छ मेरो आपत्ति छैन, प्रक्रियाबाट आएर उप, तर यही व्यवस्था अन्तर्गत यो संविधानको शपथ खाएर यो लोकतन्त्र धमिरा पार्ने र यसको लिउन उक्काउने र भत्काउने काम गर्नुभयो भने जनताले क्षमा गर्दैन। आजको दिनमा मेरो पहिलो सन्देश यही हो, किनकि ती महान शहीदहरूको त्याग र तपस्या जुन छ त्यो अभूतपूर्व र अतुलनीय छ। त्यसमाथि कसैले घात गर्ने प्रयत्न गर्यो भने जनता जागे भने के हुन्छ 62 साल सम्झिनु होला, पहिलो कुरो। दोस्रो कुरो, यदा कदा कुनै कोणबाट पहाड़मा हिंसाको खेती भइरहेको छ भन्ने कुरा आएको छ, हिंसालाई नेपाली समाजले स्वीकार गर्दैन, त्यो 62-63 जनआन्दोलनले प्रश्न गरिसकेको छ। तेस्रो कुरो, बाह्र बुधे भयो होला, भारतमा भयो होला, अथवा भारतको सहयोग थियो होला आदि इत्यादि, तर नेपालको राष्ट्रिय स्वाभिमान र नेपालको भविष्य विपरीत कुनै पनि नेपालीले सम्झौता गर्दैन, त्यो भारत चीनदेखि अमेरिका पश्चिम सबैले बुझे हुन्छ। चौथो कुरो, लोकतन्त्र आयो व्यवस्थापन गर्दै हुनुहुन्छ, गर्नुपर्छ, सहमति खोज्दै जानुपर्छ, यो सहमतीय पद्धति हो, यो प्रतिशोधात्मक होइन सहयोगात्मक लोकतन्त्रको आधारमा दलहरू अगाडि बढ्नुपर्छ। तर उहाँहरूले गल्ती गर्नुभयो भने अब चुनावहरू हुन्छ, चुनावले फाल्छ, फाल्न सकेन भने पनि त्यसका विकल्पहरू छन्, त्यसैले प्रक्रियालाई बलियो बनाउनुपर्छ। तर यहाँ दुर्भाग्य चाहिँ के भयो भने मानवाधिकार उल्लङ्घनकर्तालाई पटक पटक पुरस्कृत गरियो, उनीहरूले परिवर्तनका यी उपलब्धिलाई उल्टाउने प्रयत्न गरे। अझ तपाईँ भन्नुहुन्छ भने तपाईँलाई कतिपय कुरा थाहा होला, जहाँ मानवाधिकार उल्लङ्घनकर्तालाई कारवाही हुनुपर्छ भने हामीले आवाज उठायौँ, हामी माथि नै ब्याकडोरबाट पनि निर्मम प्रहारहरू भए, भत्काउने प्रयत्न भए, भत्काएर के हुन्छ, तपाईँ देश र जनताको लागि काम गर्नुहुन्छ भने सुन्छन्, सुन्नेले सुन्छन्, तपाईँ आफ्नो व्यक्तिगत हितको लागि त काम गर्नुहुन्न। त्यसैले म चुनावको बारेमा निश्चित रूपमा हुँ, यो चुनाव जुन हुँदैछ,
चुनावको बारेमा अहिले म पछि अझ तपाईँसँग आउँछु। तपाईँको कुराले त सन्तुष्ट हो, यो 11 वर्षको उपलब्धिमा जे जति भइरहेछ परिवर्तनहरू,
यो परिवर्तनको स्वामित्वको एउटा घटक भएको हुनाले नागरिक आन्दोलन नागरिक समाजको एउटा घटकको तत्कालीन नेतै भएको हैसियतले गर्दाखेरि अभिभावकत्वको जिम्मेवारी हाम्रो छ। त्यसले एउटा बच्चा जन्मियो, जस्तो संविधान जन्मियो, कमजोर संविधान जन्मियो, अब के तपाईँ मारेर फाल्नुहुन्छ? अब तपाईँ त्यसलाई बलियो बनाउनेतिर लाग्नुहोस्, मैले भनेको कुरा पहिला पनि त्यही हो। यो परिवर्तन जन्मियो, यसको लिग्यासी भन्नुहोस् अथवा यसको चाहिँ स्वामित्व भन्नुहोस् हामीमा छ। आफ्ना सन्तानलाई मार्ने त कसैले कल्पना गर्दैन नि, जुम्रा पर्छ, जुम्राको उपचार गर्नुहोस्, विकृति हुन्छ, रोग लाग्छ, बाह्य रोगको उपचार गर्नुहोस्, भित्री रोग लाग्न नदिनुहोस्, विकृति छ, जनतामा केही अर्थमा निराशा पनि छ, तर निर्वाचन हुँदै गयो भने त्यो निराशा पनि चिरिँदै जान्छ भन्ने मेरो विश्वास हो।
उपचार गर्यो भने स्वस्थ हुने सम्भावना देख्नु भएको छ?
सम्भावना अर्को त हाम्रो विकल्पै छैन नि। तपाईँले उमेर नागेपछि, उमेर नागेपछि पुरानो बच्चा मर्यो अब म नयाँ बच्चा जन्माउँछु भन्न सक्नुहुन्न। अघि नेपालमा लोकतन्त्रको विकल्प खोज्ने प्रयत्न गरियो भने तपाईँ 17 साल अगाडि नै फर्किनुहुन्छ। त्यसकारणले शाहहरूको शासन, राणाहरूको शासन, निर्दलीयताको शासन सबैलाई जनताले विदा गरिसके। जनतालाई विदा गरेपछि अब खोज्ने भनेको विकृतिको निदान हो, शुद्धिकरण हो, सुदृढीकरण हो, लोकतान्त्रिक संयन्त्रहरूको मजबुतीकरणको लागि हो, लोकतन्त्रको विकल्प खोज्ने होइन। यो कुरा चाहिँ सबैले बुझ्नु पर्दछ। दोस्रो सत्य भनेको के हो भने अहिलेको यो अहिलेको वर्तमान अवस्थामा भारत र चीन जस्ता उदाइसकेका आर्थिक शक्तिको माझमा उनीहरूको सुरक्षा स्वार्थको कारणले गर्दा कतिपय दबाब चलखेललाई यहाँको नेतृत्व र यहाँका राजनीतिक दलहरूले सम्हाल्न सकेनन् कि ठेक्न सकेनन् कि भन्ने कुरा हो, व्यवस्थापन गर्दै जानुपर्छ। नेपाल चीन र भारत दुवैको विरोधी मञ्चको रूपमा विकसित हुनु हुँदैन। तेस्रो कुरो, सबै कुरा स्वीकार्य छ स्वतन्त्रताको सीमामा अहिंसात्मक र सद्भावको आवरणभित्र, तर देश विखण्डनको कुरा कसैले गर्छ र घृणाको खेती गर्छ भने त्यो हामीलाई स्वीकार्य छैन। लोकतन्त्रको विकल्प कसैले खोज्छ भने त्यो हामीलाई स्वीकार्य छैन। त्यसले लोकतन्त्रको विकल्प भनेको सर्वोत्कृष्ट लोकतन्त्र हो, समावेशी बनाउनु नै अहिलेको उपचार हो। त्यसले मधेसका जुन असन्तुष्टिहरू छन् यो समावेशी बनाउँदै जानु भने आफसे आफ यन्त्रवत रूपमा समाधान हुँदै जान्छ, समावेशी हुन सकेन भने समस्या हुन्छ। त्यसले एकाङ्की राज्य व्यवस्थालाई तोडेर पूर्णाङ्की राज्य व्यवस्थाको जुन स्थापना भयो त्यो मापदण्डमा अगाडि बढ्दैछ र एउटा राम्रो कुरा छ। यो अहिलेको स्थानीय निर्वाचनमा यति शक्तिशाली बनाइएको छ स्थानीय निकायलाई, बरु त्यो ठेक्न सक्छन् कि सक्दैनन्, कति वर्ष लाग्छ त्यो प्रयोगमा बिस्तारै सम्हाल्दै जाने भने अर्को पक्ष हो। तर एकपटक स्थानीय निर्वाचन सम्भव भयो भने जनता यसरी रमाउँछन्, नयाँ नेतृत्व स्थानीय स्तरमा यसरी आउँछ विकेन्द्रीकरणको अवधारणामा, यो संघीयताको बारेमा
चुनावको बारेमा अझ म पछि नै धकेल्छु तपाईँसँग कुराकानी, मेरो कुरा बाँकी नै छ। अघि तपाईँले अलिकति प्रसङ्ग पनि निकाल्नुभयो जनआन्दोलनका दोषी भनिएकाहरू पुरस्कृत भए भनेर, तर अब जनआन्दोलनको बीज रोप्ने तपाईँहरू चाहिँ पाखा लाग्नुभयो र दोषीहरू चाहिँ जसले चाहिँ जनआन्दोलन दमाउन भूमिका खेलेका थिए उनीहरू नै पुरस्कृत भएर राज्य सत्तामा आउने शक्तिमा आउने चलन भयो नि, यसमा हामी कहाँनिर चुक्यौं, को जिम्मेवार छ?
पाखा लागेको त त्यो बेला भन्न सकिन्छ जब तपाईँले काखा हुने आशा गर्नुहुन्छ। हामीले कसैको काखा हुने राज्यका पथ खोज्ने आकांक्षा नै राख्यौँ नम्बर एक, कतिपय कुरामा हामी आफै किनारा लागेका हौँ। तेस्रो कुरो के हो भने हामी आज पनि अस्तित्वमा छौँ, मैले अघि भनिसकेँ यो मुलुकलाई अस्तव्यस्त पार्ने तोड्ने मुलुकलाई घृणाको खेती गर्ने भयो भने हामी नयाँ सिराबाट नागरिक आन्दोलन आह्वान गरिहाल्छौँ। आज पनि हामी पुरानो नागरिक समाजलाई चाहिँ नव समाजका साथीहरू नागरिक आन्दोलनका साथीहरूलाई जोड्ने काम गर्दैछौँ, तर मेरो एउटा सीमा छ। जसले देश विघटनको वकालत गर्छ, जसले घृणाको खेती गर्छ, त्योसँग कुनै सहकार्य र सङ्गत नै हुँदैन, यो सीमालाई सबैले बुझ्नुपर्छ हामीले। दोस्रो कुरो के छ भने स्वतन्त्र निष्पक्ष र भयरहित तवरमा निर्वाचन लोकतन्त्रको मेरुदण्ड हो। रेल लिगबाट बाहिर गयो पटक पटक, 64 चुनाव भयो, 70 झन्डै लिगबाट बाहिर 69 गइसकेको थियो, फेरि संविधान सभाको चुनाव भयो, चुनाव गराउन त हामी लाग्यो नि, चुनाव भयो संविधान नआउने खतरा रह्यो, पहिलो संविधान सभा विघटन भएको थियो, तर संविधान त आयो नि, संविधान आयो, संविधान आइसकेपछि अब चुनावको घोषणा भएको छ, हामी आशा गरौँ मिल्छ, मिलाउनुपर्छ। मधेस केन्द्रित दलले पनि के कुरा बुझ्नुपर्छ भने स्थानीय निकायलाई यति बलियो बनाइरहेको लोकतन्त्रको मतलब मापदण्ड
भएको प्रश्नमै एउटा, त्यो जनआन्दोलनका दोषीहरू पुरस्कृत हुनेमा चाहिँ कसको दोष देख्नुहुन्छ भन्ने?
हेर्नुहोस्, एक दृढ इच्छा शक्तिको अभाव, सत्तामा बस्नेहरूको दृढ इच्छा शक्तिको अभाव, अघि अन्तर्द्वन्द्वहरू ज्यादा छन्, यी अन्तर्द्वन्द्वहरूलाई कतिपयले चर्काइदिन्छन्, त्यसैले जनताबाट अनुमोदित भएर निर्वाचित सरकार जुन आउँछ त्यसले लोकतन्त्रका शाश्वत मूल्यप्रति प्रतिबद्ध रहनुपर्छ। जस्तो उदाहरणको लागि तपाईँले 2-3 मानवाधिकार उल्लङ्घनकर्तालाई पुरस्कृत गर्दाको परिणाम झन्डै झन्डै कत्रा कत्रा खतरा उत्पन्न भए, अघि सम्बन्धित व्यक्तिहरूलाई नि निल्नेसम्म प्रयत्न भयो भन्ने आयो, म त्यसतर्फ जान चाहन्न। तर म के पनि चाहन्न भने अघि विकृति छ, विसङ्गति छ, निराशा छ भनेर उपद्रो निराशाको खेती गर्न म किन चाहन्न भने आशाको बिउ रोप्दै विकृतिलाई निदान गर्दै अगाडि बढ्नुपर्छ भन्ने हाम्रो मान्यता हो, किनभने यसको अभिभावकत्व यो व्यवस्थाको र स्वामित्व त हामीसँग छ नि त, यो व्यवस्थाकै विकल्प चाहिँ हामीलाई स्वीकार्य छैन, होइन लोकतान्त्रिक गणतन्त्रको विकल्प हामीलाई स्वीकार्य छैन। त्यसैले म तपाईँलाई सानो प्रसङ्गवश भनौँ, तत्कालीन राजा ज्ञानेन्द्र अहिले धेरै कुरा बोल्दै हिँड्नु भएको छ भने त्यो उहाँको स्वतन्त्रता हो, निर्णय त जनताले गर्छ नि। हिजो चाहिँ 95,000 सेना, 70,000 भन्दा बडा पुलिस र चाहिँ सशस्त्र प्रहरीको घेरामा बसेर चाहिँ सारा देशको अधिपति र विधाता नै मै हो भनेर हिँड्नु भएको मान्छे जनताले किनारा लगाइदिए, होइन त्यत्रो मतलब के भने अँध्यारोलाई चिरेर जनताले जुन परिवर्तनमा योगदान गरे अब त्यो उल्टी नै सम्भव म देख्दिनँ। त्यसले बुद्धिविलास गर्न दिनुहोस् न, थाक्नुहुन्छ गर्न दिनुहोस्, गर्ने दिनुहोस्, त्यो उहाँको स्वतन्त्रता हो। दोस्रो कुरो, यदागदा केही मान्छेहरू भन्छन् कि पूर्व राजतन्त्रलाई पुनर्स्थापना गर्नुपर्छ, अब तपाईँ हेर्दै जानुहोस् त्यो नारा दिने पनि किन थाक्दै जान्छन् भने पशुपति शमशेर जबरा श्री 3 मोहन शमशेरको नाति नेपालको एकजना वरिष्ठ आदरणीय नै राजनीतिज्ञ हुनुहुन्छ, अघि भोलि त्योभन्दा एक स्टेप अगाडि बढेर कसैले श्री 3 पनि त वैधानिक थिए, श्रीतिनले पनि त राष्ट्रियताको पक्षमा काम गरेका थिए होला नि। त राजतन्त्र पुनर्स्थापना हो भने श्रीतिनका नाति नै जीवित हुनुहुन्छ, उहाँलाई पनि श्रीतिन किन जीवित नगर्ने भन्ने बहस किन उठ्दैन त भन्ने असान्दर्भिक भइसक्यो। अब दस वर्षपछि श्री पाँचहरू पुराना पुनर्स्थापित हुनुपर्छ भन्ने बहस त्यसरी नै असान्दर्भिक हुँदै जान्छ। त्यसले दास मानसिकता भएका हगि विचारले दरिद्र स्वतन्त्रताका विरोधीहरूले खोक्छन्, खोक्न दिनुहोस् न, आफै थाक्छन्। त्यो रमाइलो कुरा के हो भने यो स्वतन्त्रता अन्तर्गत नै उनीहरूलाई त्यो भन्ने अधिकार छ शान्तिपूर्ण तवरमा। तर दुईटा कुरा कहिले पनि बिर्सिनु हुँदैन, देश र जनतालाई गाली गर्नु हुँदैन। जनतालाई गाली गर्नुभयो भने त्यसको भविष्य चाहिँ नराम्रो हुन्छ। देशलाई गाली गर्न कसैले पनि पाइँदैन। त्यसले म रमाइलो मान्छु, म रमाइलो के मान्छु भने कतिपय पूर्व राजतन्त्रका समर्थकहरूले यसो विचार विचार बेला बेलामा विचार प्रवाह गरेको देख्छु। जनतामा त जानु पर्यो नि, जनतामा गएर नमस्कार गर्नु पर्यो। हिजो चाहिँ म चाहिँ ईश्वरको अवतार हुँ भनेर तिनै जनतालाई दुत्कारिरहेको मान्छे, तिनै जनतालाई तिमी भगवान हौ भन्दै जाँदाखेरि मलाई आनन्द लाग्छ। हगि जनताको विवेकको सर्वोच्चतामा मलाई विश्वास छ। त्यसको आधार भनेको 62-63 त्यो अभूतपूर्व जनआन्दोलन हो जसको बिजारोपण प्रारम्भमा गर्ने काम सातदल र माओवादीलाई ल्याउने काम नागरिक आन्दोलनले गर्यो। त्यो नागरिक आन्दोलनको नेतृत्व हामीले गर्यौँ। अरू र हामीमा अलिकति फरक छ। अरूले जथाभावी आन्दोलन गरेर गाली गरेर यो व्यवस्थै फाल्नुपर्छ भन्नेसम्म जान्छन्, यो व्यवस्थै र त्यो परिवर्तनलाई फाल्नुपर्छ भन्ने कुरामा त हामी जाँदैनौँ नि। त्यसले हामी फेरि दोहोऱ्याउन चाहन्छौँ, लोकतन्त्रको विकल्प भनेको सर्वोत्तम लोकतन्त्र नै हो। त्यो समावेशी शासन व्यवस्था हो, त्यो विकृति रहित शासन व्यवस्था हो। त्यसले जनता बलियो बनाउनुपर्छ। अझै पनि जनता कमजोर छन्, आर्थिक समृद्धि भएको छैन, जनताका अधिकारहरू गाउँघरमा पुर्याउन सकिएको छैन, परिवर्तनको अनुभूति अझै पनि कहीँ कहीँ हुन सकेको छैन। यो परिवर्तनको अनुभूति गराउँदाखेरि लोकतन्त्रको सुनिश्चितता चाहिँ अनिवार्य शर्त हो।
अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz देशका विभिन्न रेडियो स्टेशन, उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। अहिलेको कार्यक्रममा हामी लोकतन्त्र स्थापनाको 11 वर्षमा हामीले के पायौं र हाम्रो लोकतन्त्र कतातिर जाँदैछ भन्ने बारेमा कुराकानी गरिरहेका छौं। कुराकानीका लागि मसित हुनुहुन्छ 2062-63 आन्दोलनमा संलग्न मानवाधिकार कर्मी कृष्ण पहाडी। उहाँसँगको कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा, प्रश्न विचार, उज्यालो रेडियो नेटवर्क।
विश्रामपछि तपाईँलाई कार्यक्रम बदलिँदो नेपालमा फेरि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz देशभरिका विभिन्न रेडियो स्टेशन, उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत संसारभर प्रसारण भइरहेको छ। अहिलेको कार्यक्रममा हामी लोकतन्त्र स्थापनाको 11 वर्षको उपलब्धिलाई केलाउने प्रयास गरिरहेका छौं। यो प्रयासमा मसित हुनुहुन्छ 2062-63 आन्दोलनमा संलग्न मानवाधिकार कर्मी कृष्ण पहाडी। पहाडीजी, विश्रामपछि फेरि पनि स्वागत छ तपाईँलाई कार्यक्रम बदलिँदो नेपालमा।
हस्, धन्यवाद।
अब अघिको पार्टमा त तपाईँले पटक पटक चुनावको कुरा गरिरहनु भएको थियो, लोकतन्त्रलाई जुन हामीले ल्याएको लोकतन्त्र थियो त्यसलाई बलियो बनाउनको लागि चुनाव अपरिहार्य छ, चुनाव भइसकेपछि चाहिँ लोकतन्त्र अलिक बलियो हुन्छ भन्ने आशय हो तपाईँको?
चुनाव भएन भने त्यो लोकतन्त्रको केही अर्थै हुँदैन। तर त्यो चुनाव स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा हुनुपर्छ। त्यो चुनाव उत्सवको रूपमा ग्रहण गरिनुपर्छ। र नेपालमा 20 वर्षदेखि स्थानीय निकायको निर्वाचन हुन सकेन। हामी दुईटा कुरामा चुक्यौं। पहिलो कुरा हामी के चुक्यौं भने विकास बजेटहरू फ्रिज हुनु, रोकिनु, खर्च गर्न छुट्याइएको छ, खर्चै गर्न नसकिनु, त्यो हाम्रो दुर्भाग्य हो। हामी कति नालायक छौँ भन्ने कुरा हामी भनेको त्यो राज्य सञ्चालनमा बसेका मान्छेहरू यसबाट प्रमाणित हुन्छ। हगि दोस्रो कुरो, स्थानीय निर्वाचन कसको लागि? स्थानीय जनताको लागि, आफ्नो लागि। त्यसको निर्वाचन हामीले प्राथमिकतामा आजसम्म ठान्दै ठानेनौँ। त्यसैले हामीले के गर्यौँ भने केही दलहरूलाई सुम्प्यौँ सबै कुरा। उनीहरूले प्यारेलल सिर्जना गरेका स्थानीय निकायहरूलाई हामी अनुमोदन गर्दै गयौँ। त्यो क्रम अन्त्य हुनुपर्दछ। मधेस केन्द्रित दललाई मेरो सन्देश हो यसै कार्यक्रम मार्फत, जनतालाई यति धेरै अधिकार सम्पन्न बनाउने भनिएको स्थानीय निर्वाचन बहिष्कार तपाईँले साई चुनाव जस्तो नठान्नुहोला। पहिलो कुरो, यसमा जनताले नै भोलि हाम्रो लागि भएको निर्वाचनलाई बिथोल्ने प्रयत्न भयो भन्यो भने तपाईँको राजनीतिक भविष्य अन्धारोमा जान सक्छ। त्यस्तै सत्तामा बसेका माओवादी, काङ्ग्रेस लगायत प्रतिपक्षी दल एमाले सहित सबैलाई मेरो सन्देश, मधेस केन्द्रित दलहरूलाई मनाउनुहोस्। मनाउन सकिन्छ, यो घरभित्रको झगडा हो, यो घर बाहिरको झगडा होइन नि, यो देश पक्ष र देश विरोधीको झगडा होइन, यो घरभित्रको झगडा हो। मनाउनुहोस्, मनाउनुहोस्, मान्ने आधारहरू छन्, मनाउनुपर्छ र उत्सवको बीचमा वातावरण हुनुपर्छ, चुनाव हुनुपर्छ। दोस्रो कुरो चुनाव हुन सकेन भने के हुन्छ? एउटा कुरा बुझ्नु होला, चुनाव हुन सकेन भने
अघि नै हामीले अलिकति कुरा निकालेका थियौँ नि, 70 सालमा चाहिँ संविधान भने पहिलो संविधान सभाले संविधान नबनाएको र दोस्रो संविधान सभाले पनि संविधान नबनाएपछिको सङ्कटको कुरा गरिरहनु भएको थियो। अब अहिले पनि तिनवटा चुनाव भएन भने माघमा त्यस्तै एउटा सङ्कट आउँदैछ।
हेर्नु, सङ्कट ल्याउन पर्ने भने म प्रष्ट रूपमा तपाईँलाई भनौँ, धेरै भारतले घिजोल्यो नेपालको राजनीतिमा, चुनाव हुन सकेन भने यो धेरै चीन कितातिर धकेलिन्छ। चीन कितातिर भारत धेरै, नेपाल धेरै धकेलियो यो नाकाबन्दीको कुराले भनेर, भारतीय सुरक्षा समीकरणदेखि लिएर भारतीय आम जनतामै चिन्ताको एउटा लहर छ। धेरै नेपाललाई चीन कितातिर धकेल्ने काम अब भारतले गर्नु हुँदैन, एउटा कुरो बिथोल्ने गिजोल्ने काम गर्नु हुँदैन, किनभने भारत सहयोगी हो। भारतले जनआन्दोलनदेखि 62-63 त्यो 12 बुँदे सहमतिसम्ममा भारतको सकारात्मक रूख रहँदै आएको छ है। त्यसले हामी भारत विरोधी होइन, तर नाकाबन्दीको विरुद्धमा त हामी आन्दोलनमा उत्रियौँ, म आफै उत्रिएँ, 3 पटक म आफै गिरफ्तारीमा परेँ अघि, पटक पटक मैले यो दोहोऱ्याएको छ। स्वाभिमान विपरीत कसैको पनि गतिविधि हामीलाई स्वीकार्य छैन। त्यसैले म तपाईँलाई फेरि पनि भनौँ, प्रधानमन्त्री पुष्पकमल दाहाल, शेरबहादुर देउवाज्यू, खड्ग ओलीज्यू सबैसँग, माधवजी, जलनाथजी, मधेस केन्द्रीय दलका उपेन्द्रजी, राजेन्द्रजी, महन्तजी सबैसँग मेरो एक चरणमा मिटिङ भयो 3 महिना अगाडि। अघि हामीले अनौपचारिक रूपमा अरू दललाई के भनेका थियौँ भने सत्ता साझेदारीमा पनि एउटा खाका चाहिँ मिलाउनुहोस् है, मिलेर चल्नुपर्छ भन्ने थियो भने निर्वाचन हुनुपर्छ भन्ने हाम्रो पहिलेदेखि माग थियो। त्यसले मधेस केन्द्रित दलहरूलाई विश्वासमा नलिइकन मधेसमा चुनाव गर्ने कुरा गर्दाखेरि अनर्थ सिर्जना हुन सक्छ भने त्यो आत्मघाती हुन सक्छ भने मैले त्यो पनि भनेको छु। त्यसले आज फेरि मिल्ने कुरा आएको छ, आज भनेको आज 9 गते इन्टरभ्यू दिँदाखेरि अघि, अब मिल्ने कुरा आएको छ, मिलाउनुपर्छ, मिल्छ। क्षेत्रीय राजनीतिमा हामी फेरि के नबिर्स्यौँ भने भारत र चीनबाट हामीले हासिल गर्न सक्ने लाभ हासिल गर्ने हो, उनीहरूको आर्थिक उन्नतिबाट उनीहरूलाई लडाउने कुरामा हामी पात्र बन्न थाल्यौँ भने हाम्रो भविष्य पनि अँध्यारो छ है, उनीहरूलाई पनि अप्ठ्यारो हुन्छ। त्यसकारण नेपाल भनेको एउटा यस्तो बिन्दु हो जुन बिन्दु सदैव चम्किरहन्छ, त्यो भनेको स्वतन्त्रता, अहिंसा, शान्ति, मानव अधिकारका मूल्यका कारणले चम्किने हो। त्यसले निर्वाचन कसको लागि अहम प्रश्न छ। त्यसले मधेस केन्द्रीय दल पनि यहाँ फसेका छन्। शाही चुनाव जस्तो म बिथोल्छु भनेर उग्र लाग्दाखेरि पनि जनतालाई लाग्यो कि हाम्रै लागि हामीलाई बलियो बनाउने चुनाव बिथोल्ने प्रयत्न भयो भन्ने लाग्यो भने राजनीति भोलि कहाँ गर्नुहुन्छ? यो प्रश्नको उत्तर उहाँहरूले खोज्नुपर्छ।
चुनावले लोकतन्त्र बलियो बनाउँछ भनेर पटक पटक तपाईँले दोहोऱ्याइरहनुहुन्छ, त्यसका आधारहरू के हुन्? यो हाम्रो स्थानीय तहको चुनावले चाहिँ यो अब 11 वर्ष पुरानो लोकतन्त्रलाई कतिको बलियो बनाउँछ?
प्रजाबाट मालिक बनाउने, स्वामित्व लिने, यो परिवर्तनको स्वामित्वदेखि लिएर राज्य सञ्चालनमा जनताको सहभागितालाई सुनिश्चित त निर्वाचनले गर्छ नि। त्यसले निर्वाचनमा बाधा व्यवधानको कुरामा एउटै मात्रै कुराहरू छ अहिलेको सन्दर्भमा अघि, अब त्यो बाधा व्यवधानमा मधेस केन्द्रित दलहरूको असन्तुष्टिलाई सम्बोधन गरेर मधेसमा एकपटक चुनाव गर्न सकियो भने अनिश्चितता र आशंकाको एउटा दौर समाप्त हुन्छ। त्यसैले त्यो चाहिँ राजनीतिक नेतृत्वको क्षमता हो नि, सरकारको, प्रतिपक्षी दलको, कि मधेस केन्द्रित दललाई कसरी मनाउने? मनाउन त सक्नु पर्यो नि, त्यो क्षमता त हुनु पर्यो नि, गाली गरेर र उहाँहरूलाई चाहिँ के भने पर धकेलेर समस्याको समाधान हुँदैन। यो घरभित्रको झगडा हो। त्यसैले यो घरभित्रको झगडामा म निश्चिन्त छु, छिमेकीहरूले पनि नेपालको चुनावै नहोस् भनेर अब चाहिँ सधैँभरि अस्थिरतालाई कायम राख्यो भने त्यो छिमेकीकै हितमा हुँदैन। त्यसले नेपालको स्थिरता, छिमेकीहरूको सुरक्षाको लागि पनि आवश्यक छ। छिमेकीहरूले चाहिँ चुनाव गर्ने वातावरणमा सहयोग गरे भने नेपालमा छिमेकी विरोधी तप्काहरू धेरै सक्रिय नहुन सक्छ।
अब सँगसँगै स्थानीय तहको चुनावले चाहिँ असङ्घीयता कार्यान्वयनमा गइरहेको छ, तर नागरिकले अनुभूति गर्न पाएका छैनन् भनेर भनिन्छ, र स्थानीय तहको चुनाव भयो भने चाहिँ नागरिकले अनुभव गर्ने गरेर सङ्घीयता चाहिँ तल्लो तहसम्म पुग्छ भनिन्छ, यसका आधारहरू चाहिँ के हुन्?
पहिलो कुरो त
हो कि होइन, त्यो स्थानीय
सङ्घीयता भनेको चाहिँ स्वायत्तता हो, स्वायत्तताको एउटा सीमा हुन्छ हगि। स्वायत्तता भनेको के हो भने समृद्धिको लागि चाहिँ अधिकतम साधन र स्रोतको परिचालन हो, स्वामित्व, स्थानीय स्वामित्वको कुरा। त्यसले तोड्ने होइन जोड्ने सङ्घीयताको हामी पक्षमा रह्यौँ। 47 सालदेखि गल्ती के हो भने एकपटक पनि संविधान संशोधन भएन, गाउँहरूलाई त बलियो बनाउँदै बनाइएन, विकेन्द्रीकरणको नीति पनि अगाडि बढाइएन। अहिले पनि के छ भने यो संविधानले र वर्तमान शासन प्रणालीले स्थानीय निकायलाई अत्यधिक अधिकार सम्पन्न बनाएको छ, जबकि मधेस केन्द्रित दलका कतिपय नेताहरू प्रान्तलाई बलियो बनाउनुपर्छ, स्थानीय निकाय होइन भन्दै हुनुहुन्छ, फेरि त्यो गलत छ। किनभने प्रान्तलाई धेरै बलियो बनाउँछु भन्नु भनेको अर्को चाहिँ एकात्मकता हो नि, जस्तो पहिला केन्द्रीय एकात्मक शासन थियो नि नेपालमा हामी सङ्घीयतामा गइसक्यौँ, संघीयतामा जानुको अर्थ स्थानीय निकायलाई बलियो बनाउनु हो। त्यसैले जब तपाईँ स्थानीय निकायको निर्वाचन गर्नुहुन्छ, स्थानीय निकायले विकास निर्माणदेखि लिएर न्यायिक अधिकारहरू पनि उपभोग गर्दै जान्छन्, आम जनतामा एउटा नयाँ लहर पैदा हुन्छ परिवर्तनकै पनि, र जनता बलियो बनाउने अभियानको श्रीगणेशै भन्नु सुरुवात हो। बरु त्यो थेग्न सक्छन् कि सक्दैनन्, प्रान्त प्रान्त बीच भोलि झगडा हुन सक्छ कि सक्दैन, स्रोत त दिएको छैन, छोराछोरीलाई अंश दिनुभयो, सम्पत्ति छुट्याइदिनुभयो, अंश चाहिँ दिनु भएन भने
अघि पनि एकचोटि कुरा निकाल्नु भएको थियो, धेरै अधिकार छ त्यो थेग्न सक्छन् सक्दैनन्।
दोस्रो स्रोत दिनु भएन भने प्रान्तहरूलाई कुन स्रोतमा उनीहरू बाँच्छन् त, भोलि त्यसको झगडाको अर्को बिन्दु छ, त्यो म्यानेज गर्दै जानुपर्छ, त्यो व्यवस्थापन गर्दै किन जानुपर्छ भनेर मैले भनेको भने निर्वाचनले नै सोल्युसन दिन्छ। त्यसपछि नयाँ चरण आउँछ, निर्वाचनमा हामीले के सुधार गर्नुपर्छ, अबको शासन पद्धतिमा संशोधन के गर्नुपर्छ, बाँकी हक अधिकार के गर्न सकिन्छ, कुन कुरा थेग्न सकिँदैन भन्ने 5-10 वर्षको अनुभवपछि परिमार्जित हुँदै जान्छ। त्यसले यो प्रयोग हो, यो प्रयोगमा मधेस केन्द्रित दल दुईटा कुरामा चुक्दैछन् नि, एउटा कुरा स्थानीय निकायलाई धेरै बलियो बनाउने कुरामा उनीहरूको असहमतिले उनीहरूलाई आत्मघाती हुन सक्छ, सत्तामा बसेका दलहरू र विपक्ष एमाले सहित के कुरामा चुक्दैछन् भने मधेस केन्द्रित दललाई पाखै लगाएर एकोरो खेदेर मात्रै चुनाव गर्छु त्यो पनि सम्भव हुँदैन। यहाँ मनाउँदाखेरि भित्री कुरा पनि त छन् नि, सत्तामा साझेदारीको कुरा पनि मिलाउनुहोस् न, बाँकी समस्या समाधान भएर जान्छ।
यो सँगसँगै स्थानीय तहको संख्याको कुराहरू पनि असन्तुष्टि आइरहेछ मधेस,
जति मधेसमा हो अघि केही संख्या बढाउने भन्ने कुरा हो उहाँहरूको कुरो नि, यो सहमति
धेरै हुँदा थोरै हुँदा के हो,
सहमति हुँदाखेरि यो संख्या थपगढमा कुनै फरक पर्दैन पहिलो कुरो, तर आज त्यसमा पनि केही त्रुटिहरू छन् नि, जस्तो पहाडमा 3-4 दिन हिँड्नुपर्ने पनि अझै पनि एउटै गाविस छ अघि
एउटा ओडै छ भनौँ न,
अब यस्तो अवस्थामा यो प्रयोग हो, 700-800 बिचमा उहाँहरूले ल्याउनु भयो अघि, अब जिल्लाको सदरमुकामबाट जिल्लाको केन्द्रीय सदरमुकामबाट पावर चाहिँ सिफ्ट भएर बिस्तारै चाहिँ स्थानान्तरण हुँदैछ। अब यो अभ्यासमा नेपाली जनतालाई सामेल गराउँदै विकास निर्माणको एजेन्डाबाट चुनाव हुँदै गइसकेपछि हामी कहाँ कमजोर रहेछौँ, हामीले अझ बलियो बनाउन के गर्नुपर्छ, नयाँ बहस प्रारम्भ हुन्छ, त्यो अनुभव बढाउँछ, चुनावै हुन दिनु भएन भने के हुन्छ भने रुकावट आउँछ, रुकावट आयो भने के भने नदी चाहिँ जमेर ताल बन्यो भने के हुन्छ, जुन दिन फुट्छ फुटेका दिन बस्ती सबै बगाउँछ, प्रलय हुन्छ हगि, निर्वाचन हुन दिनु भएन भने त्यो प्रलयको सङ्केत हुन्छ, त्यो प्रलय कुनै पनि राजनीतिक दलको विरुद्ध हुन सक्छ, व्यवस्थाको विरुद्ध हुँदैन।
अब हामी कार्यक्रमको अन्तिमतिर आइपुगेका छौँ, अब भोलि त लोकतन्त्र दिवस पनि मनाइँदैछ, यसको सन्दर्भमा केही भन्नु छ?
हेर्नुहोस्, ती महान शहीदहरूप्रति फेरि पनि म श्रद्धाञ्जली अर्पण गर्दछु, घाइते र आन्दोलनका सहभागीहरू, उनीहरूको त्याग र तपस्याबाट बलिदानबाट प्राप्त यो उपलब्धि हो, यो कमजोर छैन, यसको कमजोर पक्ष भनेको एउटै हो, त्यो के हो भने राजनीतिक दलका कतिपय नेताहरूको चाहिँ मतलब के भने कमजोर बुझाइ, त्यो आन्दोलनप्रति कमजोर बुझाए। म स्मरण गराउन चाहन्छु 62-63 अगाडि तत्कालीन 7 राजनीतिक दलहरूको अवस्था र हैसियत के थियो, एकपटक उहाँहरूले स्मरण गर्नुहोस्। म माओवादीहरूलाई पनि स्मरण गराउन चाहन्छु कि कुन अवस्थाबाट आज उहाँहरू यो अवस्थासम्म आउनुभयो भन्दाखेरि जनताले दिएको म्यान्डेट के हो भने एकताको म्यान्डेट हो, विपरीत ध्रुवमा हिँडेका दुईटा शक्तिहरूलाई जोड्ने काम जनआन्दोलनले गर्यो, हामीले गर्यौँ अनि जनआन्दोलन भयो, जनता नै यसको हकदार हुन् पहिलो कुरो त, त्यसैले जनता र देशलाई गाली गर्ने काम कसरी पनि गर्नु हुँदैन, यो देशको राष्ट्रियतालाई विखण्डित गर्ने, यो देशमा घृणाको खेती कसैले गर्ने प्रयत्न गर्छ भने मैले भने म नयाँ नागरिक आन्दोलन आह्वान गर्छु, त्यसले ककसलाई चाहिँ बढार्छ पाखा लगाउँछ भौतिक रूपमा होइन, नैतिक रूपमा ककसलाई त्यो आफैले बुझ्नु होला, त्यसैले नागरिक समाजको नाममा मानव अधिकार कर्मीको नाममा घृणाको खेती गर्ने कसैलाई पनि अधिकार छैन, त्यसलाई जनताले चिन्छन् चिन्नुपर्छ, त्यसले हामी त सेलिब्रेट गर्दैछौँ लोकतन्त्र हामीले ल्याएको भनेर, हामी त हरेक वर्ष चाहिँ काठमाडौँमा नागरिक स्तरमा उल्लेखीय कार्यक्रम गर्दै आएका छौँ अघि, भोलि पनि एउटा रात्रिभोजको कार्यक्रम आयोजना गरेको छ, परिवर्तनका पक्षधर सबै शक्तिहरू आउने मैले अपेक्षा गरेको छु, त्यसरी तोड्न होइन जोड्नको लागि होइन, घृणाको होइन सद्भावको खेती गर्नको लागि, र गरिबी र कङ्गालीमा रोर करार सधैँभरि हिँड्न होइन कि समृद्धिका लागि आफ्नो ढोका आफै खुल्नका लागि चाहिँ यो लोकतन्त्र दिवस सबैको लागि प्रेरणा बन्नुपर्छ बनोस्, र त्यो 62-63 अभूतपूर्व ऐतिहासिक जनआन्दोलनले दिएको सन्देशलाई आत्मसात गर्दै लोकतन्त्रलाई बलियो बनाउँदै एकताको मार्गमा अगाडि बढ्दै निर्वाचनकै माध्यमबाट सहमतिकै माध्यमबाट छिनोफान गर्ने अधिकार जनतालाई नै सधैँभरि प्रत्याभूत गरेर अगाडि बढ्नुहोस् यही म कामना र आग्रह गर्दछु।
हुन्छ, समय दिनुभयो, तपाईँलाई धेरै धेरै धन्यवाद।
हस् धन्यवाद।
उहाँ हुनुहुन्थ्यो मानवाधिकार कर्मी कृष्ण पहाडी। 2062-63 को आन्दोलनमा नागरिक समाजका तर्फबाट सक्रियतापूर्वक संलग्न भएका पहाडी लोकतन्त्र स्थापनाको 11 वर्षको मूल्याङ्कन र लोकतन्त्रलाई बलियो बनाउन दलहरूले गर्नुपर्ने कामकाजका बारेमा कुराकानी गर्दै भोलि मनाउन लागिएको लोकतन्त्र दिवसको पूर्व सन्ध्यामा उहाँसँग गरिएको यो कुराकानी सँगै आजको लागि उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz देशका विभिन्न रेडियो स्टेशन मार्फत तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनबाट संसारभर प्रसारण भइरहेको कार्यक्रम बदलिँदो नेपालको समय सकिने लागेको छ। भोलिको कार्यक्रममा नयाँ विषयवस्तुका साथ बिहान 8:20 बजे फेरि आउनेछौ। आजको कार्यक्रम बदलिँदो नेपालबाट भने प्राविधिक साथी संघर्ष विष्टसँगै म सुफल काफले पनि बिदा हुन्छु। नमस्कार।